आध्यात्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, प्रभु येशु ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। अमित्र, अघिल्ला दुई दिनमा कष्टहरूले अलगाई वा सेपरेसनको वा अलग गर्ने कुराको उत्पादन गर्दछ, अलग हुने कुराको उत्पादन गर्दछ विषय अन्तर्गत हामीले वचन अध्ययन गरिरहेका थियौं। अमित्र, अघिल्ला दुई दिनमा कष्टहरूले अलग गर्ने कुरा वा सेपरेसनको उत्पादन गर्दछ विषय अन्तर्गत हामीले बाइबल अध्ययन गरिरहेका थियौं अनि आज पनि हामी यही विषयबाट पहिलो पत्रुस दुई अध्याय एघारदेखि पच्चीस पदबाट अध्ययन गर्नेछौ। हजुर, आजको यो वचन अध्ययनमा प्रवेश गर्नभन्दा पहिले अघिल्लो दिनमा अध्ययन गरिसकेको शास्त्रको खण्ड एकपल्ट पढिदिन्छु। यहाँ लेखिएको छ पहिलो पत्रुस दुई अध्याय एकदेखि दश पदसम्म, यसकारण सबै दुष्टता, सबै छल र कपट र ईर्ष्या र सबै निन्दाहरूलाई त्याग, नयाँ जन्मेका बालकहरू जस्तै शुद्ध आत्मिक दूतको तृष्णा गर र त्यसबाट तिमीहरू आफ्नो मुक्तिमा बढ्दै जान सक्नेछौ, किनकि प्रभु कृपालु हुनुहुन्छ भन्ने कुराको स्वाद तिमीहरूले पाएका छौ। उहाँका जाऊ जो जीवित पत्थर हुनुहुन्छ, मानिसहरूबाट इन्कार हुनुभएको तर परमेश्वरको दृष्टिमा उहाँ चुनिनु भएको र बहुमूल्य छ। तिमीहरू पनि येशु ख्रिस्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउने पवित्र पुजारी गिरीको निम्ति जीवित पत्थरहरू झैं आत्मिक घर बन्दै जाओ, किनभने धर्मशास्त्रमा भनिएको छ, हेर सियोनमा एउटा छानिएको र बहुमूल्य कुनो ढुङ्गो म बसाल्छु र जसले उहाँमाथि विश्वास गर्छ त्यो शर्ममा पर्ने छैन। त्यसकारण तिमीहरू जसले विश्वास गर्छौ तिमीहरूका निम्ति त उहाँ बहुमूल्य हुनुहुन्छ, तर विश्वास नगर्नेहरूका निम्ति चाहिँ जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यही चाहिँ कुनाको शिर ढुङ्गा बन्यो, र एउटा ढुङ्गो जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान जसले तिनीहरूलाई लोट्न लगाउँछ, किनकि तिनीहरू वचन उल्लङ्घन गर्छन् र लोट्छन्, तिनीहरूका निम्ति यस्तै हुन तोकिएको छ। तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारी गिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हो। उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँको उदयको ज्योतिमा ल्याउनुभयो ताकि तिमीहरू उहाँको आश्चर्यपूर्ण कार्यको घोषणा गर्न सक। एकपल्ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्वरका प्रजा भएका छौ। एकपल्ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ। त्यसपछि हामी अगाडि 11 पदमा हेर्छौ, प्रिय हो म तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका आत्माको विरूद्धमा लडाई गर्ने शारीरिक अभिलाषाबाट अलग रहो। आजको यो वचन अध्ययनमा हामी पक्कै पनि आशिषित हुनेछौ। भनिएको छ परमेश्वरको सन्तानले उहाँका स्तुति प्रशंसाहरूका जनविख्यात गर्नुपर्छ। कुन तरिकामा? भजन गाएर। हजुर, यसलाई त्यस तरिकामा गर्ने सही कुरा हो, तर तपाईँ उहाँको स्तुति प्रशंसा शरीरका कामहरूबाट अलग भएर अझ झन राम्ररी उक्तम गरी देखाउन सक्नुहुन्छ। अघि नै पत्रुसले हामीलाई भनिसकेका छन् कि शरीरका कामहरू भैरभाव, छल, कपट, डाहा, ईर्ष्या, निन्दा हुन्। हामी उहाँका प्रशंसाहरू हाम्रा ती ढाँचाहरूद्वारा प्रकाशित गर्दछौ जुन प्रख्यात गर्दछौ जुन परमेश्वरको वचनद्वारा ढालिएको छ। 12 पदमा लेखिएको छ, अन्य जातिहरूको बीचमा तिमीहरूको चालचलन असल होस्, कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरूका विरूद्धमा बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखुन् र आगमनको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून्। अन्य जातिहरूको बीचमा तिमीहरूले असल चालचलन देखाऊ। हेर्नुहोस्, वास्तविक ख्रिस्टियन अलगाए वा अलग हुने कुरा सेपरेशन केही अति नै आत्मिक देखिने कुरो होइन। यो खालि संसारिक कुराहरू गर्नबाट अलग रहने कुरो होइन, यो खास सकारात्मक क्रिया हो। यसमा इमानदारीता र असल कामहरू सम्मिलित छन्। सम्पूर्ण विश्वासीहरूले कुनै प्रकारको व्यापार वा व्यवसाय व्यवहारमा आफ्नो इमानदारीताद्वारा परमेश्वरको स्तुति प्रशंसाहरूको देखाउँदछ। त्यो नै संसारलाई साक्षी वा गवाही हो। अनि 13 र 14 पदमा भनिएको छ, प्रभुको खातिर मानिसको हरेक शासनको अधीनमा बस, चाहे त्यो सर्वोच्च राजाको होस् अथवा हाकिमहरूको होस्, जो दुष्ट काम गर्नेहरूलाई दण्ड दिन र असल काम गर्नेहरूलाई प्रशंसा गर्न उहाँद्वारा खटाइएका हुन्छन्। अमित्र, यो पत्र लेखिएको समयमा पागल नेरो रोम साम्राज्यमा सिंहासनमा नयाँ सम्राटको रूपमा आइरहेका थिए। रोमी साम्राज्य आफैमा घमण्ड र गौरव गर्दथ्यो कि यसले मानिसलाई उचित न्याय दिन्थ्यो भनेर, तर त्यो प्रत्येक अरू सरकार जस्तै थियो। गरिब मानिससँग कहिले पनि उचित निष्पक्ष मौका र न्याय पाएनन्। धनी मानिस सधैँ त्यस्ता वकिलहरूका किन्न योग्य भएका छन् जो व्यवस्थालाई नियमलाई टाल्न काफी चलाक चतुरहरू थिए। गरिब मानिस नै एक ती मानिस थिए जससँग व्यवस्था नियम कानूनसँग समस्याहरू छ। यो सर्वविदित कुरै हो। कानून व्यवस्थाप्रति विश्वासीको सम्बन्ध कस्तो हुनुपर्दछ त? उसले कानून व्यवस्थाको पालन गर्नुपर्दछ। त्यही नै यहाँ पत्रुस भनिरहेका छन्, प्रभुका निम्ति मानिसको हरेक शासन बन्धकको अधीनमा शासकको अधीनमा आफूलाई सुम्प। जबकि तिनीहरू रोमी व्यवस्था मुनि भएकोले गर्दा तिनीहरूले त्यसको पालन गर्नुपर्ने थियो। यद्यपि रोम चाहन्थ्यो कि तिनीहरूका व्यवस्थाहरू सही उचित हुनुपर्छ, तर तिनीहरू त्यस्तो कुनै कुरा थिएन।
यो कुराको याद राख्नुहोस्, रोमी व्यवस्थाले ख्रिष्टलाई क्रूसमा टाँग्यो र प्राचीन ख्रिस्टियनहरूलाई खेदो र सतावट गर्यो, तैपनि रोम न्यायको बारेमा अति नै धेरै घमण्ड गर्दथ्यो। कुरा जेसुकै होस्, जहाँ प्रश्न छ के हामी सरकारको विरूद्ध विद्रोह गर्नुपर्छ त, ख्रिस्टियनले त्यो गर्नुपर्छ त? अह, हामीले आफ्नो मुलुकको व्यवस्थाको पालन गर्नुपर्दछ। अनि पन्ध्र पदमा लेखिएको छ, किनकि परमेश्वरको इच्छा यही छ कि असल गरेर नै तिमीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चुप गराउनु पर्दछ। अमित्र, जब विश्वासीहरू सरकारमा मानिसहरूमाथि आफैलाई सुम्पिन्छन् जो उसका जीवनमाथि अधिकारमा छन्, शासनमा छन्, उसले फेरि आफ्नो जीवनद्वारा परमेश्वरको स्तुति प्रशंसा प्रकट गरिरहेका छन्। मित्र, हामी व्यवस्थाप्रति आज्ञाकारी हुनुपर्छ, सरकारप्रति आज्ञाकारी हुनुपर्छ, किनभने हामी साक्षी वा गवाही दिइरहेका छौं। अनि सोह्र पदमा लेखिएको छ, स्वतन्त्र मानिसहरू झैं जीवन बिताऊ, स्वतन्त्रतालाई कुकर्म गर्ने बहाना नबनाऊ, तर परमेश्वरका दासहरू झैं भएर चल। अरू मानिसहरूप्रति विश्वासीहरूको सम्बन्ध त्यो साक्षी वा गवाही हो जुन पुल्पिटबाटको सन्देशभन्दा जोड जोड आवाजले बोल्दछ। हेर्नुहोस् त, ख्रिष्टमा हुने विश्वासीहरूसँग स्वतन्त्र छ जुन ख्रिष्टबाट बाहिर हुने मानिससँग छैन। विश्वासीहरूसँग ख्रिष्टमा अद्भुत स्वतन्त्रता छ, तर यसको मतलब यो होइन कि हामी जे गर्न चाहन्छौ, जे गर्न मन लाग्छ त्यो गर्न स्वतन्त्र छौ। अह, अमित्र, सायद केही कुरा देख्न वा केही कुरा गर्न वा कुनै जग्गामा जान सायद म स्वतन्त्र हुँला र मलाई लाग्दैन कि म तीद्वारा आघात गरिनेछु, तर मेरो साक्षी वा मेरो गवाहीको कारण म ती कुराहरूलाई छोड्दछु, त्याग्दछु। म चाहन्न कि मेरो कमजोर विश्वासी भाइलाई मैले गर्ने कामद्वारा चोट पुर्याउन चाहन्न। हामीले यो कुराको याद राख्नै पर्छ कि यद्यपि हामी स्वतन्त्र भए पनि हामी परमेश्वरका सेवकहरू हौं। अनि सत्र पदमा लेखिएको छ, सत्र पदमा, सबै मानिसहरूलाई आदर गर, भाइ बन्धुलाई प्रेम गर, परमेश्वरसँग डराओ, राजाको आदर गर, शासकको आदर गर, सबैलाई आदर गर। ख्रिस्टियनहरूले अरू मानिसहरूलाई आदर गर्नुपर्छ। उसले सबै मानिसहरूलाई प्रेम गर्न भन्दैन, मलाई विश्वास गर्नुहोस् कि तिनीहरूमध्ये कोही अति नै अप्रिय छन्। भाइ बन्धुलाई प्रेम गर, जबकि हामी सबै मानिसहरूलाई आदर गर्नुपर्छ भने हामीले भाइ बन्धुलाई प्रेम गर्नुपर्छ, वा यसको मतलब अरू विश्वासीहरूलाई प्रेम गर्नुपर्दछ। परमेश्वरको डर मान, निश्चय नै हामी विश्वासीहरूको रूपमा हाम्रा जीवनहरूद्वारा यो कुराको प्रकट गर्नुपर्छ कि हामी परमेश्वरमा भय मान्ने मानिसहरू हौं। शासकलाई आदर गर, राजालाई आदर गर। अमित्र, हामीले त्यस मानिसको कार्यभार पदको सम्मान गर्नुपर्छ जसले हामीमाथि शासन गर्दछ। अनि अठार पदमा लेखिएको छ, कमारा हो, सम्पूर्ण आदरपूर्वक आफ्ना मालिकहरूका अधीनमा बस, तिमीहरूमाथि दयालु र भला हुनेहरूका अधीनमा मात्र होइन तर निर्दयीहरूका अधीनमा पनि। मित्र, यो अति नै मुश्किलको कुरा हो शारीरिक रूपमा कुरा गर्दाखेरि। भनिएको छ, हे नोकरहरू, सबै प्रकारको डर राखेर आफ्ना मालिकहरूको अधीनमा बस। हाम्रो समकालिक दिनमा हामीलाई यो भन्न सक्छौ, कर्मचारीहरू आफ्ना मालिक र लिडरहरूका अधीनतामा हुनुपर्छ। मलाई धेरै मानिसहरूले भन्छन् कि ख्रिस्टियन मालिक वा बोसको निम्ति काम गर्न कति अद्भुत हो, तर यदि तपाईँ अईश्वरीय टेढा मानिसको लागि काम गरिरहनु भएको छ भने तब के त? भनेको छ, असल र कोमलहरूका अधीनतामा मात्र होइन तर टेढाहरूको लागि पनि। अमित्र, अधीनतामा सुम्पिदिने कुरा त्यो कुनै त्यो कुरो हो जुन तपाईँ स्व इच्छाले गर्नुहुन्छ। यो यस कारणले तपाईँ गर्नुहुन्न किनभने तपाईँ सोच्नुहुन्छ तपाईँको बोस, मालिक वा हाकिम महान व्यक्ति हुन्। अह, तर ख्रिष्टको लागि तपाईँको साक्षीको कारणले। ख्रिस्टियनहरूले आफ्नो ढाँचा र आफ्नो लेबर सम्बन्धमा क्रियाहरूद्वारा पनि परमेश्वरको स्तुति प्रशंसाको प्रकट गर्दछ। अनि उन्नाइस र बीस पदमा लेखिएको छ, परमेश्वरलाई सम्झेर कुनै मानिसले अन्य पूर्ण कष्ट सहन्छ भने त्यो परमेश्वरमा प्रशंसनीय छ, किनभने तिमीहरूले खराब काम गरेर कुटै खाँदा धैर्यसँग सहयो भने यसमा ठूलो कुरा के छ र? तर तिमीहरूले असल गरेर पनि दुःख भोग्नु पर्दा धैर्यसँग सहन्छौ भने यो परमेश्वरमा ग्रहणयोग्य हुन्छ। मित्र, यहाँ लेखिएको छ, किनकि आफ्ना अपराधहरूका कारणले गर्दा तिमीहरूले मुक्का खाएर त्यसलाई धीरजसँग सहयो भने बढाइ गर्ने कुरा के छ र? मित्र, मुक्का वा कोरा पिटाई सधैँ पत्रुसको दिनमा दासहरूसँग गरिने व्यवहार थियो। यदि दासले चोर्यो वा झूट बोल्यो वा विद्रोही बन्यो वा कुनै काम बिगार्यो भने उसलाई नराम्रो गरी मुक्का वा कोरा लगाइन्थ्यो। पत्रुस भनिरहेका छन्, यदि तिमीहरू त्यस्ता कुनै दोषका लागि कुटै पिटै पाउँछौ भने र तिमीहरू त्यसलाई बडो धीरजपूर्वक सहन्छौ भने तिमीहरूसँग त्यसको बारेमा बढाइ गर्ने कुनै कुरै छ। त्यो कुटै पिटै तिमीहरू आफ्नै दोषको कारणले थियो। परमेश्वरले त्यस्ता मामलामा तपाईँको धीरजको लागि प्रशंसा गर्न गइरहनु भएको छैन। मेरो मित्र, यो सम्भव हुन सक्छ तपाईँले आफ्ना जीवनमा समस्याहरू र कठिनाईहरू पाइरहनु भएको छ किनभने तपाईँ मूर्खताको खेल खेल्नुभयो आफ्नो जीवनमा। त्यो हुनसक्छ एउटा कारण। एकजना व्यापारीले मलाई केही समय पहिले भनेथे, मैले मूर्ख काम गरे। उसले स्टक मार्केटसँग खेले र उसका सम्पूर्ण पुँजीहरू गुमाए। उनी कंगाल भए। जब म उससँग कुरा गरिरहेको थिएँ उनी आफ्नै मूर्खताको लागि दुःख भोगिरहेका थिए। उसको दोषको थाहा गरेर कष्टको परिणामको धीरजपूर्वक लिने वा सहने काममा परमेश्वर उसलाई कति पनि प्रशंसा गर्नुहुन्न। अनि अर्को व्यक्तिलाई चिन्छु जसले अति नै ठूलो मूर्ख काम गरे। उसले धेरै मद्य पिएर आफ्नो गाड़ी चलाइरहेको बेला अति नै ठूलो दुर्घटनामा परे र अब पूरा जीवनभरि विस्तारमा र कुर्सीमा सीमित रहनुपर्नेछ। ओ मित्र, आज धेरै मानिसहरू यही प्रकारले दुःख कष्टहरू भोगिरहेका छन्। अनि भनिएको छ, तर असल काम गरेर पनि त्यसका लागि सुख भोग्छौ र त्यसलाई धीरजसँग सहन्छौ भने परमेश्वरको सामु त्यो प्रशंसाको योग्य छ। निश्चय नै हामी सबैमा स्वाभाविक प्रतिक्रिया तुरन्तै मुक्काको बदला मुक्का हुनेछ जब हामीलाई अनावश्यक र अनुचित रूपमा व्यवहार गरिन्छ, होइन र? म यो स्वीकार गर्दछु, यो मेरो पहिलो प्रतिक्रिया हो, तर म यसलाई सम्हाल्न परमेश्वरलाई दिन कोशिश गरिरहेको छु। परमेश्वरले रोमी 12:19 पदमा भन्नुहुन्छ, हे प्रिय हो, तिमीहरू आफैले बदला नल्याऊ तर बरु मेरो क्रोधलाई स्थान देऊ, किनकि बदला लिने काम मेरो हो, मै नै बदला लिनेछु, परमप्रभु भन्नुहुन्छ। अनि उहाँले म भन्दा त्यसलाई उक्तम तरिकामा सम्हाल्नुहुन्छ। प्रभु येशू स्वयंले भन्नुभयो, मत्ती 5:11-12 पदमा, तिमीहरू धन्य हौ जब मानिसहरूले तिमीहरूलाई मेरो कारणले निन्दा गर्नेछन्, सताउनेछन्, झुट बोली हर प्रकारले खराब कुरा तिमीहरूका विरोधमा गर्नेछन् र माओ अनि अत्यन्त खुसी हो किनभने स्वर्गीयमा तिमीहरूको इनाम ठूलो छ। पत्रुसले फेरि हामीलाई ख्रिष्टको कष्टहरूको याद दिलाउँछन् जुन विश्वासीहरूको रूपमा हाम्रो लागि उदाहरण हो, नमूना हो। 21-22 लेखिएको छ, किनकि यसैको निम्ति तिमीहरू बोलाइएको हौ, ख्रिष्टले पनि तिमीहरूका निम्ति कष्ट भोग्नुभयो अनि तिमीहरूका लागि एउटा उदाहरण छोडी जानुभयो र तिमीहरू उहाँकै पाइलामा हिँड्नु पर्छ। उहाँले कुनै पाप गर्नु भएन र उहाँको मुखमा कुनै छलको कुरा पाइएन। मित्र, जब हाम्रो प्रभु येशू ख्रिष्ट यहाँ पृथ्वीमा हुनुहुन्थ्यो उहाँले दुई प्रकार दुःख कष्टहरू भोग्नुभयो। उहाँ मानिसहरूको रूपमा धार्मिकताको लागि दुःख कष्ट भोग्नुभयो, साथै उहाँले संसारको पापको लागि दुःख कष्ट भोग्नुभयो। अहिले संसारका पापहरूको लागि उहाँको दुःख कष्ट हाम्रो निम्ति उदाहरण होइनन्, त्यो हाम्रो छुटकारामा उदार हो। त्यो नै एक कुरा हो जुनको हामी विश्वास गर्छौ, ग्रहण गर्छौ, तर हामी त्यसको कुनै पनि रीतिले नकल गर्न प्रतिकपी गर्न सक्दैनौ। तर यहाँ पृथ्वीमा उहाँको जीवनमा उहाँले हामीलाई एक उदाहरण छोड्नुभयो। उहाँका पहिला 30 वर्ष अवधि नासरतमा उहाँले हँसी मजाक, खिल्ली ठट्टाको, उपहासको, अबुझाइको दुःख कष्ट भोगे, जुन भजन संग्रह 69 यसको स्पष्ट पार्दछ। त्यसपछि जब उहाँ सार्वजनिक सेविकाईमा प्रवेश गर्नुभयो, सुसमाचार रेकर्डले यो हामीलाई भन्छ कि कसरी उहाँले धार्मिकताको निम्ति दुःख कष्ट भोग्नुभयो। जब तपाईँ र म हाम्रा विश्वासको लागि कष्ट भोग्छौं, हामी त्यो उदाहरणको सम्झन्छौं जुन त्यस सम्बन्धमा हाम्रो लागि प्रभु येशूले छोड्नुभयो। अनि त्यस पदमा लेखिएको छ, तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नु भएन, दुःख भोग्नुहुँदा उहाँले धम्की दिनु भएन, तर उचित न्याय गर्नुहुनेमाथि उहाँले भरोसा गर्नुभयो। उहाँले पितालाई नै ती हरेक लेखाजोखाको सम्हाल्न दिनुभयो। फेरि म तपाईँलाई रोमी 12:19 पदको याद दिलाउँछु, जहाँ लेखिएको छ, हे प्रिय हो, तिमीहरू आफैले बदला नल्याऊ तर बरु क्रोधलाई ठाउँ देऊ, किनकि लेखिएको छ, बदला लिने काम मेरो हो, म नै बदला लिनेछु, प्रभु भन्नुहुन्छ। मित्र, ती लेखाजोखा का हाम्रो लागि परमेश्वरलाई नै सम्भाल्न देऊ, अनि उहाँले त्यसको निश्चय नै जन राम्रो गरेर उत्तम गरेर सही तरिकामा सम्हाल्नुहुनेछ। अर्को पदमा यस संसारका पापहरूको लागि दुःख कष्ट भोगिरहनु भएको थियो। 24 पदमा लेखिएको छ, हामी पापका लेखी मरेर धार्मिकताको लेखी जिउ भनी उहाँले क्रुसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो, उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयो। यो हाम्रो निम्ति राखिएको उदाहरण होइन। तपाईँ र म हाम्रा आफ्नै पापहरू हरण गरिलान दुःख कष्ट भोग्न सक्दैनौ। संसारका पापहरूको लागि त कुरै छोडौ। पत्रुस यहाँ छुटकारा वा उद्धारको बारेमा कुरा गरिरहेका छन्। हामी पापहरूको निम्ति मरेर त्यही नै हाम्रो अवस्था थियो, अनि भनिएको छ उहाँको चोटहरूद्वारा तिमीहरू निको पारियो। मैले यो कुराको ध्यान दिएको छु कि जब विश्वासका चंगाई गर्नेवाला भनाउँदाहरूले यो शब्द प्रयोग गर्दछन्, उहाँकै चोटहरूद्वारा तिमीहरू निको पारियो, तिनीहरू यसैया 53 अध्यायको 5 संकेत गर्दछन्, न कि पहिलो पत्रुस 1 अध्यायको 24 पदको। किनभने पत्रुसले यो स्पष्ट पार्दछन्, चंगाई चाहिँ पापहरूको हो। म निश्चय नै यस कुरामा सहमत छु कि प्रभु येशु महान चंगाईकर्ता हुनु भयो, तर सबभन्दा महान चंगाईकर्ताले पापीहरूको चंगाई गर्नुहुन्छ। कुनै पनि मानव डाक्टरले त्यो समस्याको सम्हाल्न सक्दैन। अनि पत्रुसले यसैया 53 अध्यायको 5 पदबाट प्रयोग गरेका यी शब्दहरूले यो प्रकट गर्दछ कि यसैया भविष्य वक्ताले प्राथमिक रूपमा शारीरिक चंगाईको बारेमा बोलिरहेका थिएनन्, तर त्योभन्दा धेरै महत्वपूर्ण र धेरै जरूरत कुराको बारेमा बोलिरहेका थिए, जुन पापबाटको चंगाई हो। अनि 25 पदमा लेखिएको छ, किनभने तिमीहरू भेडाहरू झैं बरालिएका थियौ, तर अब तिमीहरूको आत्माको गोठाला र संरक्षक कहाँ फर्किआएका छौ। मानव जाति दुवै पापमा गुमेका निन्दित र उद्धार पाएकालाई भेडा भनिएको छ। तिमीहरू भेडाहरू झैं भड्किरहेका थियौ, यो पनि यसैया 53 अध्यायबाटको उद्धृत हो। यसैया 53 अध्यायको 6 पदमा लेखिएको छ, हामी सबै भेडा झैं बरालिएका छौं, हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हाम्रा सबै अधर्म हालिदिनुभयो। तपाईँ देख्न सक्नुहुन्छ कि ख्रीष्टको दुःख कष्ट वास्तवमा यो अध्यायको अन्तिम खण्डको विषय हो। ख्रीष्ट हाम्रो लागि उदाहरणको सेट गर्न दुःख कष्ट भोग्नुभयो।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।